यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रति समर्पित दिनसम्म 93.8 मेगाहर्जसँगै मोबाइल र अनलाइनमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको नमस्कार
महिला वर्गमा हुने ब्रेस्ट युट्रस ओभरी सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बीमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
प्रतीक्षित पश्चिम सेती जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने भन्दै सरकारले गरेको घोषणाले प्रभावित क्षेत्रका बासिन्दामा आशाको सञ्चार गर्न सकेको छैन। सरकारले हिजो घोषणा गरेको बजेट मार्फत पश्चिम सेती जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेको थियो। तर पश्चिम सेतीको तटीय क्षेत्रका बासिन्दाले यति ठूलो लगानी सरकारले जुटाउन नसक्ने बताएका छन्। उनीहरूले स्वदेशी लगानीमै आयोजना निर्माण गर्नु खुसीको कुरा भए पनि सरकारले लगानी जुटाउन सक्ने कुरामा पत्यार नलागेको प्रतिक्रिया दिएका हुन्। सुनौ यस सम्बन्धी यो रिपोर्ट।
3 दशकदेखि विदेशी कम्पनीहरूको लगानीमा बन्ने भन्दै चर्चामा रहेको 750 मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना अब सरकारले आफै बनाउने भन्दै गरेको घोषणा प्रदेश सातका बासिन्दाले नपत्याएका हुन्। उनीहरूले लामो समयदेखि पश्चिम सेती बन्ने भन्दै जनतालाई गुमराहमा राख्ने काम मात्रै भएकोले अब स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको बताएका हुन्। बैतडीको सिंगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी
सम्झौता गरेर छिमेक गरेर यहाँ सबै कुराहरू गर्दाखेरि हालसम्म बन्न सकेन, नेपाल सरकारले सेयर गर्न सकेन, हिजो दिन एडिटलाई पनि राइज गर्न सकेन भने अब सरकारले गर्ला भन्ने कुरा त पत्याउन सके पनि हेर्नुहोस्, यो 750 मेगावाट बिजुली हो, 750 मेगावाट नेपाल सरकारले बनाउन भन्न सकिँदैन, अब बनाएर सबैभन्दा बेटर हो, राम्रो हुन्छ, विश्वास नै अब पब्लिकलाई कहिले विश्वास छैन।
पश्चिम सेती बनाउने भन्दै विगत 6 वर्षदेखि चिनिया कम्पनी 3 गर्जुजले जिम्मेवारी लिएको तर उसले काम गर्नुभन्दा पनि शर्तमाथि शर्त थप्दै लगेको भन्दै सरकार आफ्नै लगानीमा आयोजना निर्माण गर्ने निष्कर्षमा पुगेको हो। स्वदेशी लगानीमै आयोजना निर्माण गर्नु खुसीको कुरा भए पनि सरकारले लगानी जुटाउन सक्ने कुरामा भने विश्वास नरहेको स्थानीय बासिन्दाको भनाइ छ। एकजना शिक्षक रघुवीर सिंह धामी पश्चिम सेती निर्माणको चर्चा सुरु भएको 2042-43 सालबाट हो, तर विभिन्न कारणले हालसम्म यो आयोजना निर्माणले गति लिन सकेको छैन। पछिल्लो समय चिनिया कम्पनी 3 गर्जेज र प्राधिकरणले नेपालमा संयुक्त कम्पनी स्थापना गरी निर्माण गर्ने सम्झौता भएको थियो। 1.80 अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको यो आयोजनाको कामको प्रक्रिया अघि बढाउन 3 गर्जेजले आनाकानी गरेको भन्दै सरकारले उसँग भएको सम्झौता तोडेर आफ्नै लगानीमा निर्माण गर्ने घोषणा गरेको हो। सरकारले आफै बनाउने कुरा स्वागत योग्य भए पनि 2 खर्बको लगानी जुटाउन सक्ने कुरामा विश्वास नरहेको बताउँदै फेरि बैतडीको सिंगास गाउँपालिकाका अध्यक्ष धामी
अस्ट्रेलियन कम्पनी स्मिथ हुँदाखेरि जनताले धेरै सरकारका विषयहरू र पूर्वाधार लगाएर प्रवेश स्थापनाका कुराहरू पनि चलेका थिए, त्यति बेला सेमिनार गोष्ठीहरू धेरै चलेका थिए, तर त्यति बेला एडिबीले राइज गर्न सकेन, एडिबी एसियन ग्यास ब्याङ्कले जो आफूले हाल्नुपर्ने पर्सेन्ट थियो त्यो पर्सेन्ट सकेन, नेपाल सरकारले राइज गर्न सकेन, त्यसपछि अब केन्द्र ऊर्जा मन्त्रीहरूले सम्झौता गर्दाखेरि अब खै के हो, अब त्यो कुरा उनीहरूसितको तालमेल नमिलेर हो या आफ्नो व्यक्तिगत स्वार्थका कारणले हो, तिनीहरूको लाइसेन्सहरू खारिज गरियो अनि हाल अब आफै बनाउँछ, त्यति बेलाको 1.5 खरब अब 2 खरब भन्दा बढी लगानी
आयोजना पाउनु पूर्व अस्ट्रेलियाको स्मेक कम्पनीले अनुमति पाएको थियो। अनुमति लिएको 14 वर्षसम्म स्मेकले लगानी जुटाउन नसकेपछि सरकारले उसलाई दिएको अनुमति पत्र खारेज गरेको थियो। उसले करिब 2 अर्ब खर्चेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। कम्पनीले काठमाडौँ डोटी र डडेलधुरामा कार्यालय समेत स्थापना गरेको थियो। 2054 अनुमति पाएको स्मेकसँगको सम्झौता 2068 साउनमा खारेज भयो। पटक पटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेपछि सम्झौता खारेज भएको हो। सोही वर्ष आयोजना निर्माणको जिम्मा 3 गर्जेजलाई दिने निर्णय भएको थियो, तर 3 गर्जेजले पनि पश्चिम सेतीको काम गर्न आनाकानी गरेपछि सरकारले उसँग भएको सम्झौता पनि खारेज गर्दै आफ्नै लगानीमा निर्माण गर्ने घोषणा गरेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि दीपक जोशी, धनगढी।
फेरि पनि बजेटकै प्रसङ्ग, प्रदेश नम्बर 7 प्रदेश सरकार भन्दा 6.5 अर्ब बढी बजेट स्थानीय तहलाई विनियोजन गरिएको छ। 7 नम्बर प्रदेश सरकारका लागि 14.25 करोड 25 लाख रुपियाँ छुट्याएकोमा 88 स्थानीय तहले त्योभन्दा झन्डै 6 अर्ब बढी रकम पाउने भएका छन्। सरकारले आगामी आर्थिक वर्ष 2075-76 का लागि यहाँका स्थानीय तहलाई 21.70 करोड 76 लाख बजेट विनियोजन गरेको छ। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष 2075-76 को बजेट प्रस्तुत हुँदा 7 नम्बर प्रदेशका लागि 14.25 अर्ब रुपियाँ छुट्याएकोमा यहाँका स्थानीय तहले त्यसमा थप आधा बढी रकम पाउने भएका हुन्। 88 स्थानीय तहका लागि विनियोजन गरिएको झण्डै 22 अर्ब मध्ये कैलालीलाई सबैभन्दा बढी 4.17 करोड 29 लाख रकम विनियोजन गरिएको छ, जसमा धनगढी उपमहानगरपालिकाले 13 स्थानीय तह मध्ये सबैभन्दा बढी 63 करोड 9 लाख पाउँदा सबैभन्दा कम बरदगोरिया गाउँपालिकालाई 16 करोड 41 लाख छुट्याइएको छ। कैलालीपछि सबैभन्दा बढी बजेट बझाङका स्थानीय तहलाई 2.73 करोड 77 लाख विनियोजन गरिएको छ। बुङ्गल नगरपालिकालाई सबैभन्दा बढी 37 करोड 72 लाख छुट्याइँदा सबैभन्दा कम सैपाल गाउँपालिकालाई 9 करोड 20 लाख राखिएको छ। डोटीका लागि 1.94 करोड 55 लाख राखिएकोमा दिपाल सिलगढी नगरपालिकालाई 30 करोड 22 लाख सबैभन्दा बढी रकम राख्दा सबैभन्दा न्यून भने साइल गाउँपालिकालाई 16 करोड 4 लाख राखिएको छ। अछामका लागि 2.45 करोड 98 लाख मध्ये साफेबगर नगरपालिकालाई सबैभन्दा बढी 37 करोड 40 लाख विनियोजन गर्दा ढकारी गाउँपालिकालाई 17 करोड 10 लाख सबैभन्दा कम राखिएको छ। बाजुराका लागि 1 अर्ब 78 करोड 5 लाख मध्ये 23 करोड 92 लाख सबैभन्दा बढी बढीमालिका नगरपालिकाको भाग लाग्दा हिमाली गाउँपालिकाले सबैभन्दा कम 13 करोड 56 लाख पाउने भएको छ। दार्चुलाका लागि 2 अर्ब 9 करोड 8 लाखमा सबैभन्दा बढी महाकाली नगरपालिकाले 34 करोड 96 लाख पाउँदा सबैभन्दा कम अपिहिमाल गाउँपालिकाले 13 करोड 72 लाख मात्रै प्राप्त गर्नेछ। भैतडीमा 2 अर्ब 42 करोड 57 लाखमा 36 करोड 3 लाख सबैभन्दा बढी दशचन्द नगरपालिकालाई छुट्याइँदा शिवनाथ गाउँपालिकालाई सबैभन्दा कम 16 करोड 96 लाख छुट्याइएको छ। कञ्चनपुरमा 2 अर्ब 56 करोड 71 लाख रुपियाँ छुट्याइएको छ, जसमा भीमदत्त नगरपालिकाले पहिलो नम्बरमा 56 करोड 57 लाख विनियोजन गरिँदा लालजाली गाउँपालिकालाई 20 करोड 48 लाख विनियोजन गरेर पुछारमा राखिएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर 7 मा डणेलधुराले सबैभन्दा कम बजेट पाएको छ। त्यसमा परशुराम नगरपालिकाले 31 करोड 77 लाख पाएर अग्रता कायम गर्दा आलिताल गाउँपालिकाले सबैभन्दा न्यून 20 करोड 48 लाख रकम प्राप्त गर्नेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी।
दिनेश खबरमा वेकेशन ब्रेकको पालो।
ओए कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन, के पढेकै छैन, म त स्योर फिल सामानहरू सुपथ मूल्यमा पाइन्छ। जुवाई पुस्तक पसल पाठ मोड धनगढी 91-525-246।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी। चौलानी पुस्तक सँगै।
ब्रेकपछि समाचारमा स्वागत छ। फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष सकिन 1.5 महिना मात्रै बाँकी रहेका बेला कैलाली जिल्लामा पुँजीगत अर्थात् विकास बजेट खर्चको अवस्था निकै दयनीय देखिएको छ। गत विगतका वर्षहरूभन्दा यसपालि विकास बजेट कार्यान्वयनको अवस्था झनै दयनीय देखिएको हो। 1.5 महिना मात्रै बाँकी रहेका बेला अहिले पनि जिल्लामा 2.5 अर्ब बढी विकास बजेट खर्च गर्न बाँकी रहेको छ। बजेटको ठूलो आकार स्थानीय तहलाई दिएको तर स्थानीय तहले काम गर्न नसकेकाले यस्तो अवस्था आएको विश्लेषण गरिएको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
6 अर्ब बढी विकास बजेटको अख्तियारी पाएको कैलाली जिल्लाले आर्थिक वर्षको 1.5 महिना मात्रै बाँकी रहेका बेला 57% बजेट मात्र खर्च गर्न सकेको छ। जिल्लाका विकासी अड्डालाई अब 1.5 महिनामा 2 अर्ब 56 करोड विकास बजेट खर्च गर्नुपर्ने जिम्मेवारी रहेको छ। चालुतर्फको बजेट भने 16% मात्रै खर्च गर्न बाँकी रहेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डे।
3 अर्ब 50 करोड।
जिल्लामा कार्यान्वयन भइरहेका ठूला आयोजनामा रानी जमरा बाहेक अन्य आयोजनाको प्रगति भने सन्तोषजनक रहेको छ। रानी जमराले अहिले पनि 84 करोड विकास बजेट खर्च गर्न बाँकी रहेको छ भने हुलाकी सड़कले धेरै पहिले नै 100% बजेट कार्यान्वयन गरिसकेको छ। 1 अर्ब 45 करोड विकास बजेट खर्चको जिम्मा पाएको शहरी विकासले झण्डै 60 करोड खर्च गर्न बाँकी राखेको छ। मोहनापुर अत्तरिया छलेन सड़क, खुटिया दिपाल फास्टट्याग लगायतका योजनामा निकै न्यून बजेट विनियोजन भएकाले वित्तीय प्रगति सन्तोषजनक देखिएको छ। जेठ 15 मै बजेट आएको थियो भने विकासी अड्डाहरूले अख्तियारी पनि समयमै पाएका थिए। तर पनि कैलाली जिल्लामा विकास बजेट कार्यान्वयनको अवस्था सुधार हुनुको सट्टा बिग्रिँदै गएको छ। यसले विकास बजेट कार्यान्वयन गर्ने जिम्मा पाएका सरकारी कर्मचारीदेखि स्थानीय तहका जनप्रतिनिधि पनि जिम्मेवार नभएको पुष्टि भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका पूर्व प्रमुख शिवचरण चौधरी।
खर्चको प्रतिशत
औसत खर्चको ट्रेन्डलाई हेर्ने हो भने हालसम्ममा 70% पुँजीगत खर्चको प्रगति भइसक्नु पर्थ्यो, तर 57 मात्रै भएको भन्ने मैले पनि भर्खरै जानकारी पाएँ। यो चाहिँ यसलाई साझन तपाईँको यसतर्फ तत्परता भन्न सकिने अवस्था मैले चाहिँ देखिनँ। सम्पूर्ण कार्यालय प्रमुखहरू जसले त्यो सम्पादन गर्ने कार्यान्वयन गर्ने जिम्मेवारी अधिकार पाउनु भएको छ उहाँहरूको तत्परता लगनशीलताको कमी पनि हो।
स्थानीय तह कार्यान्वयनमा आएसँगै विकास निर्माणका योजना सञ्चालनको जिम्मा पनि उनीहरूले नै पाएका छन्। त्यसैले विगतमा अन्य विकासी अड्डाले कार्यान्वयन गर्ने बजेटको आकार पनि स्थानीय तहमै गएको थियो। पहिलेको भन्दा 10 गुणाले बढेर आएको स्थानीय तहको बजेट कार्यान्वयन गर्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाको संयन्त्र असफल भएको छ। त्यसैले विगतका वर्षको भन्दा पनि विकास बजेट खर्चको अवस्था कमजोर देखिएको बताउँदै कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मी प्रसाद जोशी,
ठुलो बजेट हिस्सा स्थानीय तहमा गएको छ, स्थानीय तहको चाहिँ खर्च चाहिँ अलि न्यून देखिएको कारणले यो हाम्रो बजेट खर्चमा कमी देखिएको। स्थानीय तहमा पनि हामीले अनुदानको रूपमा हस्तान्तरण गरेको रकम हो, चालु र पुँजीगत रूपमा छुट्याउने जिम्मा स्थानीय तहलाई नै छ। स्थानीय तहको खर्च प्रगति मासिक रूपमा हामीले आउनुपर्ने हो, त्यसको आधारमा हेर्दाखेरि खर्चको स्थिति न्यून नै देखिएको छ।
कैलाली जिल्लाका विकासी अड्डाहरूले सम्पूर्ण विकास बजेट सक्नका लागि दैनिक 6 करोड खर्च गर्नुपर्ने देखिएको छ। अहिले स्थानीय तहदेखि अन्य विकासी अड्डाहरूलाई असारी विकासको चटारो पनि लागेको छ। बजेट सक्नकै लागि भइरहेको विकास दिगो हुँदैन भन्ने कुराको पुष्टि भने प्रत्येक वर्ष हुने असारी विकासले गरिसकेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
अब अर्को प्रसंग, प्रदेश नम्बर 7 को अस्थायी राजधानी धनगढ़ीमा विद्युतका तार अव्यवस्थित हुँदा नगर क्षेत्र कुरूप बनेको छ। धनगढ़ी बजार क्षेत्रका प्राय सबै ठाउँमा विद्युतका तार अव्यवस्थित हुँदा नगरको सौन्दर्यमा कमी आएको हो। अव्यवस्थित रूपमा रहेको विद्युतीय तारले एकातिर नगरलाई कुरूप बनाएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम पनि बढाएको छ। रोशन भट्टको रिपोर्ट।
प्रदेश नम्बर 7 को एकमात्र उपमहानगरपालिका रहेको धनगढीमा विद्युत तारहरू अव्यवस्थित हुँदा नगर क्षेत्र कुरूप भएको हो। व्यवस्थित विद्युतीकरण हुन नसक्दा जथाभावी झुन्डिएका तारहरूले नगरको सौन्दर्य बिगारेको हो। धनगढीका एकजना स्थानीय बासिन्दा लोकराज जोशी,
मैले प्रत्यक्ष देखेको, बाइकमा 2-3 जना गइरहेको थियो, त्यहाँनिर ट्रान्समिटरबाट आगो आएर शरीरमै खसेको थियो, त्यसले गर्दा नि भोलि अब आग लागि सम्भावना भनौँ न, मान्छेको ज्यानै जोखिम हुने सम्भावना, काम गरिरहेछन् वर्करहरूसँगै, अनि त्यसले गर्दा पनि अब त्यहाँ गाह्रो छ, झिगा छन्, काहीँ फेरि सानो चट्याङ पऱ्यो भने पनि ट्रान्समिटर जाने समस्या, तारहरू चाहिँ यो पुरा झुन्ड गरी अलग अलग लगेका छन्, अलि अव्यवस्थित तरिका छ।
7 नम्बर प्रदेशकै प्रमुख व्यापारिक केन्द्र मानिने धनगढीमा विद्युतका तारहरू जथाभावी रूपमा तानिएका छन्। एउटै पोलहरूबाट धेरै ठाउँमा तानिएका लाइनले गर्दा सामान्य हावाहुरीमा पनि पोलहरू ढल्ने गरेका छन्, जसकारण करेन्ट लाग्ने जोखिम पनि बढेको बताउँदै अर्का स्थानीय बासिन्दा जनक पाण्डे,
पुरानो हिसाबले जुन लाइनहरू मानिएका छन् यत्र तत्र छरिएका छन्, यसले दुर्घटनाको जोखिम चाहिँ देखिन लागेको छ। यो नवीनीकरणको लागि विद्युत विभाग अथवा सरकारी पक्ष यिनीहरूले चाहिँ सोच्नु जरुरी छ।
धनगढीमा मुख्य बजार क्षेत्र सहित चटकपुर, विशाल नगर, क्याम्पस रोड लगायतका ठाउँमा रहेका विद्युतका पोलमा तारहरूको जालो देख्न पाइन्छ। विद्युतका तारहरू सहित टेलिफोनका तार, विभिन्न इन्टरनेटका तार सहित टेलिभिजनका सर्भिस तारहरू पनि एकै ठाउँमा जथाभावी जोडिँदा समस्या भएको हो। यसतर्फ सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बताउँदै अर्खा नगरवासी भरत जोशी,
रोडमा चाहिँ जताततै तार जम्मै एकदम लसारिएर भुइँमै बसी हुन्छ, अब कति बेला करेन्ट पनि हुन सक्छ, त्यसमा तारहरू जति पनि पोलहरूबाट चाहिँ अब भुइँमा खसेको चारैतिर, यता चटकपुरतिर, विशाल नगरतिर, ट्राफिक चौराहातिर, अनि यो क्याम्पस रोडतिर धेरै ठाउँमा छ। यसमा चाहिँ विद्युत प्राधिकरणका कार्यालय प्रमुखज्यूले अलिकति भिजिट गरेर अब यसलाई चाहिँ अलिकति अनुगमन गरिदिए राम्रो हुन्थ्यो कि।
धनगढीलाई स्मार्ट सिटी बनाउने भन्दै नेताहरूले प्रचार गरिरहेका छन्। यसअघिका सांसद पुष्करनाथ ओझाले त झन् धनगढी क्षेत्रको सबै विद्युतीकरण जमिन मुनिबाट गरी सडक क्षेत्रका पोल र तारहरू हटाउने भाषण गर्नुभएको थियो। उहाँले भाषण गरे झै अहिले बनिरहेको 6 लेन सडक क्षेत्रको विद्युतीकरण जमिन मुनिबाट गरी नमुना काम गर्न सकिन्थ्यो, तर भाषण मात्रै गर्ने, काम केही नगर्ने नेताहरूको परिपाटीले गर्दा विकासले फटको मार्न सकेको छैन। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट धनगढी।
यो रिपोर्ट पछि दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
बजाज बाइक एक्सचेन्ज महामेला, जुनसुकै कम्पनीका पुराना मोटरसाइकल ल्याउनुहोस् र नयाँ मोटरसाइकल लिएर जानुहोस्। न्यूनतम ब्याज दरमा फाइनान्सको सुविधा, तपाईँको मोटरसाइकलको सर्वोत्कृष्ट मूल्य र बिलबुक साथमा लिएर आउनुहोला। बजाज एक्सचेन्ज
यही जेठ 16, 17 र 18 गते बजाज सोरुम, दिनेश अटोमोटिव्स, धनगढी चौराहा, 091-5-20-892।
मोबाइल नम्बर 98025-40-17। खल्तीमा टन्न धन पनि छ, यसपालि घरमा राम्रो पेन्ट गर्ने मन पनि छ।
ए कुरा त्यसो भयो, त्यसो भए सर्वोत्तम पेन्ट नै लाउन त।
किन अरु पाउँदैन र बजारमा?
अब सर्वोत्तम पेन्ट हुँदा हुँदै अरु किन चाहियो?
उनी बजारमा सर्वोत्तम पेन्ट्स हुँदा हुँदै अरू हेर्ने त चान्सै भएन। सबै रेन्जमा घर डेकोरेटिभका पेन्ट्सहरू उपलब्ध भएको हाई क्वालिटी पेन्ट्सहरूमा 7 वर्षसम्मको वारेन्टी, विगत 2 वर्षदेखि सञ्चालनमा आएको बजारमा सर्वत्र पाइने सर्वोत्तम पेन्ट्स, साथै डिलरको पनि आवश्यकता रहेको छ। इच्छुकले सम्पर्क गर्नुहोस् 91551160 र 98081551160। इमेल sarvottampants@gmail.com।
ब्रेकपछि समाचारमा फेरि स्वागत छ। कैलालीको गोदावरीमा एकजनाको शव फेला परेको छ। गोदावरी पुल नजिकै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर 8 का सुरेश नेपालीको शव फेला परेको हो। शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको छ। मृत्युको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय माला खेतीले जनाएको छ। हावाहुरीका कारण कैलालीको टिकापुर नगरपालिकाका विभिन्न क्षेत्रमा लाखौंको क्षति भएको छ। नगरपालिकाको वडा नम्बर 4, 6, 7, 8 र 9 मा हावाहुरीले क्षति पुर्याएको हो। वडा नम्बर 9 को झुङ्गा डाँडा बौनियामा 25 घरमा क्षति पुगेको छ। कैलालीको टिकापुर स्थित ज्योतिनगरमा खोप केन्द्रको भवन शिलान्यास भएको छ। टिकापुर नगरपालिका वडा नम्बर 1 मा 5 लाखको सहयोगमा 2 कोठे पक्की भवन निर्माण हुन थालेको हो। सामुदायिक वन उपभोक्ता महासंघ कैलालीको नयाँ नेतृत्व चयनमा विवाद देखिएको छ। नयाँ नेतृत्व चयनका लागि हिजो राति सहमति हुन नसकेपछि विवाद चर्किएको हो। निवर्तमान कार्य समितिले गोप्य मतदानको प्रक्रियामा जाने र अर्को समूहले गोप्य मतदानमा नजाने अडान राखेपछि सहमति नहुँदा त्यसले विवाद सिर्जना गरेको हो। सामुदायिक वन उपभोक्ता महासंघ कैलालीको 5औं अधिवेशनमा विवाद उत्पन्न भएकोले निर्वाचन स्थगित भएको निर्वाचन समितिले आज बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो। तर एक समूहले आज दिउँसो फेरि अर्को पत्रकार सम्मेलन गर्दै पदाधिकारीहरू सर्वसम्मतिले चयन भएको घोषणा गरेको छ। एक पक्षले महासंघको विधान अनुसार पदाधिकारी छनौट गर्नुपर्ने भनिरहँदा अर्को पक्षले उपस्थिति रजिस्टर नै गायब गरेर निर्वाचनमा जान नचाहेकोले निर्वाचन स्थगित गरेको निर्वाचन समितिका संयोजक शेरबहादुर साउदले बताउनुभयो। सो समूहबाट अध्यक्षका आकांक्षी डन्डीराज सुवेदी लगायतको समूहले विधान अनुसार निर्वाचनको माध्यमले जाने अडान राखेको बताइएको छ भने अर्को कर्ण रावलको समूहले रजिस्टर गायब पार्दै आफू खुसी जिल्ला कार्य समिति चयन गरिएको सुवेदी समूहको आरोप छ। यसै विषयमा सहकर्मी सीताराम ओझाले अध्यक्षका आकांक्षी डन्डीराज सुवेदीलाई सम्पर्क गरी के भएको हो भनेर सोधेका छन्।
चारवटा मुख्य पदहरूको बाँडफाँड गर्नुपर्छ, त्यो 24 जना भित्रबाट त्यसमा हामी सहमति प्रक्रियामा जाउँ भन्ने कुरामा हामी अगाडि बढ्यौँ। त्यसपछि सहमति नभएको कारणले हाम्रो टिमको वाक्य थियो भने गुप्त मतदानबाट चुनाव गरौँ, खारिजित गर्नेको लोकतान्त्रिक व्यवस्थामा हुन सक्छ भन्ने कुराले हामी अगाडि बढ्यौँ। तर महासङ्घको निवर्तन कार्य समितिले बनाएको निर्वाचन समितिलाई पनि हामी मान्दैनौँ भन्ने जस्ता कुरा भइसकेपछि हलबाट बाहिर निस्के कार्यकाल नखाएको व्यक्ति अध्यक्ष उठ्न नपाउने भएकोले त्यो व्यक्ति जिल्ला महासङ्घ कैलालीको कुनै पनि अहिलेसम्म कार्यकाल नखाएको कारणले निर्वाचन प्रक्रियामा जाँदाखेरि अटोमेटिक त्यो उम्मेदवारी रद्द हुने भएको कारणले अर्को समिति गठन गरिएको भनेको, तर निर्वाचन समितिको अहिले सूचना अनुसार कुनै पनि पदमा हाम्रो निर्वाचन भएको छैन।
भनेपछि तपाईँहरूले भन्नुभएको छ अर्को समूहले रजिस्टर खोस्यो लुकायो भनेर, अनि तपाईँहरू चाहिँ के मुखदर्शक भएर बसिराख्नु भएको थियो?
धेरै साथीहरू छलफलमा व्यस्त थिए। खाना खाने समयमा प्रदेश उपसंयोजक शेरबहादुर साईलाई अधिवेशनमा प्रतिनिधित्व गराइराख्नु भएको थियो। उहाँको जिम्मामा रजिस्टर छोडेर हामी सबै खाना खान गएको बेला एकाएक गाइड भयो। त्यसपछि हामीले के गर्यौँ भने सबै हामी उपलब्ध साथीहरूलाई रजिस्टर खोजौँ त रजिस्टर चाहियो, त्यसपछि हामी चुनाव प्रक्रियामा जानुपर्छ भनिराख्दा कसैले पनि रजिस्टर विषयमा जति साथीहरू त्यहाँ उपलब्ध हुनुहुन्थ्यो सबैले दस्तखत गराएर हामीले माइनेट हराए निर्वाचन प्रक्रिया स्थगित भएको भनेर निर्वाचन समितिले घोषणा गरेको।
तर अर्को समूहले जिल्ला महासङ्घ गठन भइसक्यो भनेर पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ति जारी गरेर भनिसकेका छन् नि त।
पत्रकार सम्मेलन प्रेस विज्ञप्ति भन्ने कुरा फरक हुन सक्छ, किनभने सामुदायिक वनभोक्ता महासङ्घ नेपालको संशोधित विधान 2073 मा के व्यवस्था छ भने जुनसुकै तहको अध्यक्ष तत्व जस्तै जिल्ला महासङ्घको अध्यक्ष हुनलाई एक कार्यकाल जिल्ला महासङ्घमा कार्य समितिमा बसेको हुनुपर्छ भन्ने प्रावधान छ। प्रेस विज्ञप्ति मार्फत म अध्यक्ष भयो भन्ने व्यक्ति योग्यता नै उहाँको पुगेको छैन, त्यसैले निर्वाचन प्रक्रियामा जान उहाँ डराउनु भयो किनभने उहाँको उम्मेदवारी अटोमेटिक रद्द हुन्थ्यो त्यसैले उहाँले आरोप के लगायो अथवा त्यो के गठन गरे हामी पनि गठन गर्न सक्छौँ। 24 जनामा आधा त मसँग छन् तर हामीले किन गरे भने प्रक्रियामा जानुपर्छ, विधानसँग जानुपर्छ, विधानलाई मान्ने गरी जानुपर्छ, नभए त्यत्तिकै हामीले मात्रै अध्यक्ष सचिवको सदस्य बनाएर हुँदैन भनेर हामीले त्यो गरेनौँ। त्यो सरासर गल्ती छ र विधान अनुसार गलत छ।
तपाईँले निर्वाचन हुनु पर्यो भन्ने अर्को समयले सहमति गरौँ भन्ने कुरो नमिल्नुको भित्री कुरो चाहिँ के हो भनिदिनुहोस् त?
उहाँहरूले सहमति होइन, उहाँले जबरजस्ती पिलेर राजनीति पूर्वाधारको रूपमा हामीलाई डोमिनेट गरेर हिँड्न खोज्नु भयो। हामीले के भन्यो भने राजनीति आफ्नो ठाउँमा छ, संवैधानिकता महासङ्घको समूहको छाता संगठन वन संरक्षण कार्यमीको साझा संस्था हो भनेर चुनावी प्रक्रियामा जाउँ, एक भोट ल्याएर पनि हार्छु भने मलाई कुनै आपत्ति छैन। उहाँहरू डराउनु भयो, हामी गराएको होइन, किनभने हामी अधिकारी हो, अहिलेसम्म अधिकारी हो, निवर्तमान कार्य समिति जबसम्म अर्कोलाई हस्ताङ्गन तबसम्म छु। त्यसैले उहाँले त्यो गरेको के हो भने आफू अध्यक्ष नहुने भएकोले मलाई अध्यक्ष हुन्छ भन्ने डरले उहाँले त्यो निर्वाचन प्रक्रिया अगाडि बढाउन नखोजेको, जबरजस्ती जबरजस्ती खोजेको सर्टकटमा।
तर रजिस्टर खोसी एकल निर्णय गरेको सुवेदी समूहले आरोप लगाउँदा रावल समूह भने त्यो मान्न तयार छैन। 24 जना जिल्ला कार्य समितिका सदस्यमध्ये 14 जना आफ्नो पक्षमा रहेको भन्दै रावल समूहले सर्वसम्मतिले कार्य समिति छानिएको जनाएको छ। घोषणा गरिएको जिल्ला कार्य समितिका अध्यक्ष कर्ण रावललाई पनि सहकर्मी सीताराम ओझाले तपाईँ कसरी अध्यक्ष बन्नुभयो भनेर सोधेका छन्।
24 जना पदाधिकारीमा 14 जना हाम्रो टिममा आबद्ध भए, 24 जनाभित्र बसेर सबैले मैले आफ्नो उम्मेदवारी प्रस्ताव राख्दा हात उठाएर मेरो समर्थन गरे अनि त्यहाँभित्रको बहुमत चिन्नु भएका कारणले बहुमतमा हात उठाएर उहाँले निश्चित रूपमा मेरो समर्थन छु भनेर उहाँले लेखेपछि 24 मा 14 पाउँदा बहुमत भएका कारणले मेरो टिम चाहिँ निर्वाचित भएको छ।
तर जिल्ला कार्य समिति चयनका लागि गठन भएको निर्वाचन समितिले हामीलाई काम गर्न दिएन भनेर बिहान पत्रकार सम्मेलन गर्ने, तपाईँहरूले साँझ जित्यौं भन्ने,
यस्तो कुरा हुँदै होइन। स्थानीय तहमा जितेर आउने बित्तिकै त्यो मान्छे स्वतः जिल्ला कमिटीको सदस्य हुन्छ भने उनीहरूले आफ्नो बिचमा छलफल गरेर बनाउने, ताकि बाहिर बसेको कसै कमिटीले उनीहरूको लागि निर्वाचन कमिटी बनाइदिने।
तर तपाईँले पनि त फेगोपनको विधान अनुसार हिँड्नु पर्यो होइन?
हामीले एकदम संवैधानिक नियमावली अनुसार गएका छौँ, नभए त उहाँहरूले किन त्यहाँभित्र बसेर नियमसँग थिएन भने व्यवस्थाको हामी होइन भनेर उहाँहरू किन बाहिर जानु?
अब तपाईँहरूले रजिस्टर लुकाइदिनु भएको रहेछ, उहाँहरू भात खान गएको बेला कहाँ राख्नुहुन्छ?
रजिस्टर कसले लुकायो? सब प्रोपोगान्डा हो, नलचङ्गी गर्न उहाँ कोही साथीहरू सफल हुनुहुन्छ होला। अहिले यो छटपटी हो, 8 वर्षसम्म के काम गर्नुभयो? अडिट रिपोर्ट छैन, प्रगति प्रतिवेदन छैन, केही छैन, त्यसै प्रस्तुत हुनुभएको छ। 8 वर्षसम्म उहाँले के गर्नुभएको
हुनुपर्छ भन्ने आवाज उठ्दा उठ्दै तपाईँहरूले त जबरजस्ती पेलेर लानु भएको भन्ने अर्को
मलाई भोटै दिएर ब्यालेट बक्समा मत खसाउनलाई निर्वाचन भन्नुहुन्छ कि स्वयं यस्ता मान्छेमा छु भने खुल्ले खुल्ला सही गरेर दिनलाई निर्वाचन
भन्नुहुन्छ? कार्य समिति खाएको हुनुपर्छ जिल्लामा, तपाईँ नभएको हुनाले
सामुदायिक वनोपभोक्ता महासङ्घको जिल्ला समन्वय समिति हो,
विधान
एकदम एकदमै भूमिका भनेको समन्वयकारी हुनेछ भनेर संशोधित विधान सभामा लेखिएको छ। जब निर्वाचनको मैले अहिलेसम्म नबुझेको उहाँहरूलाई प्रश्न, निर्वाचनै गरिएन निश्चित रूपमा। आज पनि हाम्रा 14 जना साथीहरू मेरो फेवरमा पत्रकार सम्मेलन हामीले गरेर पनि 14 जनाको सही सहित उहाँहरूलाई बुझाएका छौँ। निर्वाचन शपथ गरौँ, हामीले प्रदेश सहसभाध्यक्ष शेरबहादुर शाहीले केही ठाउँमा गएर हामीले खाएका छौँ, त्यसपछि हामीले केही ठाउँमा पत्रकार सम्मेलन गरेका छौँ, जुन ठाउँमा अहिले सामुदायिक उपभोक्ता महासङ्घ छ तर उहाँले ताला लगाउनु भएको थियो, त्यसपछि हामीले पनि त्यसमाथि अर्को ताला लगाएर आएका
छौँ। शपथ खाएरै ताला लगाउनु भयो?
एकदम एकदम।
राजनीतिक प्रोपोगान्डा भयो, वाम गठबन्धन देशमै छ, हामी पनि पेलेर लान्छौँ भनेर त होइन होइन? त्यसो भए
फरक पार्टीमा कुनै ठाउँमा म स्थानीय चुनावमा लड्न जाँदा होला, मैले कसैलाई सहयोग गरेकै हुँदा होला, त्यो केनाको प्रसङ्ग यहाँ जोडिनु हुँदैन। राजनीतिक दलका कार्यकर्ता आएर अथवा राजनीतिक पार्टी गर्ने मान्छेहरू आएका छन्, सामुदायिक उपभोक्ता समूहका मान्छे होइनन् भन्ने उहाँले भन्न सक्नुपर्छ।
तपाईँहरूको अधिवेशन बेलुकी 8 बजेबाट सुरु भयो भन्नुभएको छ होइन?
हजुर।
त्यो रातिको समयमा अधिवेशन हो कि यो रात्रिभोज गर्न खोजिया हो?
आज अधिवेशन छ भन्नुभयो, एकाएक न चिठी छ न जानकारी छ, होइन? त्यो त उहाँले के भने आफ्ना मान्छेलाई चाहिँ उहाँले अघिल्लो दिन बोलाइसक्नु भएको रहेछ, भोटर त काउन्टिङ भएछ 24 जनामा, उहाँलाई चाहिँ अघिल्लो दिन रात धनहरू ल्याएर होटलमा राखिसक्नु भएको रहेछ,
खबर पनि गर्नु भएन, आफै एकलौटी गर्न पनि खोज्नु भयो तपाईँहरूले, त्यसपछि थाहा पाएपछि टिमहरू पनि के गर्छौँ हेरौँ न भनेर देखाइदिनु भयो।
हामी उहाँहरूका बिचमा आएपछि हामी 14 जनाको बहुमत देखेपछि उहाँहरूले विभिन्न प्रचण्ड रचेर हामी त्यहाँ 14 जना उपस्थित भइसकेपछि 4 बजे हुने अधिवेशन सुरु उहाँले 8 बजे पुगाउनु भयो, 4 घन्टा धकेल्नु सबभन्दा बढी राजनीति गर्नु।
संदेश दिनेश खबर का साथ में
मेडलाइन तपाई संगे जीवन में अघि बढ़
दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश सुन्न गर्नुहोला।